आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Keep the ball, make the ball.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। जय मसीह अनि नमस्कार। अनि आजको यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, आज हामी पवित्र धर्मशास्त्रको वचन अध्ययनको क्रममा उत्पत्ति भन्ने पुस्तक 22 अध्याय 11 पददेखि लिएर उत्पत्तिको 23 अध्याय 20 पदसम्मबाट शास्त्रको मनन गर्नेछौ, वचनको अध्ययन गर्नेछौ। अघिल्लो दिनमा हामीले उत्पत्ति 22 अध्याय 1-10 पदबाट देखिरहेका थियौं, जहाँ हामीले देख्यौं परमेश्वर अब्राहमका प्रकट हुनुभएर अन्तिम जाँच उसलाई गर्नुहुन्छ। अनि यो जाँच अति नै ठूलो जाँच थियो, यो चान्चुने जाँच थिएन। यो जाँच चाहिँ इसाकलाई होम बलि चढ़ाउने आज्ञा थियो। याद राख्नुहोस्, अब्राहमसँग बुढेसकालको एउटै मात्र छोरा छ, तर जब परमेश्वरबाट होम बलि गर्ने आज्ञा पाउँछन् तिनी त्यो गर्न तयार हुन्छन्। तिनलाई थाहा छैन कि तिनी के गरिरहेका छन्, तर तिनलाई एउटै कुरा थाहा छ, विश्वासयोग्य यो परमेश्वरले आज्ञा गर्नुभएको हो। जसले उसलाई यो पुत्र मानवीय दृष्टिकोणमा हेर्ने हो भने असम्भवको अवस्थामा दिनुभएको थियो र उसको जीवनमा अन्य थुप्रै अद्भुत काम गर्नुभएको थियो। त्यही परमेश्वरले तिनलाई यो गर्न भन्नुभएको छ र तिनलाई थाहा छ कि परमेश्वर जे गर्नुहुन्छ त्यो जहिले पनि भलाइको निम्ति गर्नुहुन्छ। अनि सबभन्दा ठूलो कुरा त जहाँसम्म म विश्वास गर्छु कि अब्राहमलाई विश्वास थियो कि परमेश्वर आफ्ना छोरालाई मृत्युबाट पुनः उठाउन सक्नुहुनेछ, किनकि उहाँमा कुनै कुराको असम्भव भने छँदै छैन। त्यही विश्वास लिएर, त्यही भरोसा लिएर आफ्ना छोरालाई होम बलि गर्न परमेश्वरको आज्ञा अनुसार मोरिया पर्वततिर लाग्दछन्। वेदी बनाउँछन्, दौरा तह लाएर राख्छन् अनि छोरा इसाकलाई बाँधेर वेदीमा दौरा माथि राख्छन्। अनि उत्पत्ति 22 अध्यायको 10 पदमा हामी देख्छौ, तब अब्राहमले आफ्ना छोरालाई बलि गर्न छोरी उठाए। अहिले परमेश्वर जान्नुहुन्छ कि अब्राहम उहाँसँग डराउने व्यक्ति रहेछन्। अहिले अब्राहमले आफ्नो छोरालाई बलि गर्न छोरी उठाउँछन्, तर हामी देख्छौ कि परमेश्वर तिनलाई त्यो गर्नबाट रोक्नुहुन्छ। उत्पत्ति 22 अध्याय 11-12 पदमा भनिएको छ, तर परमप्रभुका एउटा दूतले स्वर्गीयबाट तिनलाई हपारेर भने, ए अब्राहम, अब्राहम, तिनले भने, म यहाँ छु। उनले भने, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ त परमेश्वरसँग डराउँदो रहेछस्, किनकि तेरो छोरो, तेरो एकमात्र छोरालाई पनि मबाट तैले रोकेर राखिनस्। अहिले परमेश्वर जान्नुहुन्छ कि अब्राहम उहाँसँग डराउने व्यक्ति रहेछन्। कसरी उहाँले जान्नुभयो? उसको कामद्वारा, उसको कर्मद्वारा, उसको व्यवहारद्वारा। पहिले चाहिँ यो उसको विश्वासद्वारा, तर अहिले चाहिँ यो उसको कर्म वा व्यवहार वा कामद्वारा। परमेश्वर तपाईँको हृदय देख्नुहुन्छ, उहाँ जान्नुहुन्छ तपाईँ सत्य परमेश्वरको विश्वासी हुनुहुन्छ या हुनुहुन्न। तर तपाईँको छिमेकी र तपाईँका मित्रगणले, तपाईँको साथीहरूले तपाईँको वास्तविकताको बारेमा जान्दैनन्। यिनीहरूले खालि तपाईँको कामद्वारा जान्न सक्छन् कि वास्तवमा तपाईँ को हुनुहुन्छ। त्यही नै कारण याकुबले लेख्न सके, काम बिनाको विश्वास मर्यतुल्य हुन्छ। हाम्रो विश्वासले केही व्यवहारिकतामा कामको उत्पादन गर्नुपर्दछ अनि सत्य विश्वासले सधैँ यो गर्दछ। हाम्रो व्यवहारिकताको कर्महरू, कामहरू चाहिँ हाम्रो विश्वासको बाहिर देखिने परिणाम हुन्। परमेश्वरले अब्राहमलाई जाँच गर्नुभयो। म विश्वास गर्छु कुनै पनि व्यक्ति जसलाई परमेश्वरले बोलाउनुहुन्छ, कुनै पनि जसलाई परमेश्वरले उद्धार गर्नुभएको छ, कुनै पनि जसलाई परमेश्वर प्रयोग गरिरहनु भएको छ तिनीहरूलाई जाँच गरिनेछ। परमेश्वरले अब्राहमलाई जाँच गर्नुभयो अनि परमेश्वरले आज आफ्ना जनहरूलाई जाँच गर्नुहुन्छ। उहाँले तपाई र मलाई पनि जाँच गर्नुहुन्छ अनि हरेक जाँचलाई तपाई र मेरो विश्वासको बढ़ोत्तरीको लागि हो। हरेक परीक्षा तपाई र मेरो विश्वासको विकासको लागि हो र हामीलाई स्थिर गर्न र उहाँको सेवाको लागि सेवा गर्न योग्य ठहराउनको लागि हो। यस व्यक्तिलाई अहिले अति नै ठूलो जाँच दिइएको छ र परमेश्वरले त्यसपछि अरू केही कुरा उसबाट सोध्ने छैन। भनिएको छ तेह्र पदमा, अब्राहमले माथितिर हेरे र एउटा भेडा झाडीमा सिंह अल्झेर फँसेको देखे। अब्राहमले गएर त्यस भेडालाई लिए र तिनका छोराको सट्टामा त्यसलाई होम बलि गरे। अदनको बगैंचादेखि लिएर ख्रिष्टको क्रूससम्म प्रतिस्थापन वा बदलामा वा सट्टामा राख्ने कुरा यो सानो जनावर थियो जुनले ख्रिष्टको आगमनको संकेत गर्दथ्यो। परमेश्वरले मानव बलि कहिले पनि अनुमति दिनु भएन र अनुमति दिनुहुन्न, यो घृणित कुरा हो। तर जब उहाँको पुत्र यस संसारमा आउनुभयो, उहाँको छोरा क्रूसमा गएर मर्नुभयो। रोमी 8:32 पदमा भनिएको छ, जसले आफ्नो निज पुत्रलाई पनि बाँकी राख्नु भएन तर हामी सबको निम्ति उहाँलाई सुम्पिदिनुभयो। हामीलाई उहाँले सबै थोक पनि उहाँको साथमा सित्तैमा कसरी दिनुहुन्न? क्रूस वेदी बन्यो जुनमा संसारको पापलाई उठाइ लैजाने थुमाको बलि भएको थियो। यो कुरा देख्न अति नै महत्वपूर्ण छ। 14 पदमा भनिएको छ, यसकारण अब्राहमले त्यस ठाउँको नाउँ परमप्रभुले जुटाउनुहुन्छ राखे। परमप्रभुको डाँडामा जुटाइनेछ भनी आज पर्यन्त भनिन्छ। अब्राहमले यो स्थानलाई यहोवेयिरे राखे जुनको अर्थ हो यहोवाले जुटाइदिनुहुन्छ। मित्र, परमेश्वरले तपाईँको उद्धारको मुक्तिको जुटाइदिनुहुन्छ। यदि अरू कहीँ खोजिरहनु भएको छ भने उहाँले तपाईँ र मेरो लागि अन्य थुप्रै मानसिक, आत्मिक, बौद्धिक आवश्यकताको पनि जुटाइदिनुहुन्छ। उहाँ यहोवा यहोवायिरे परमेश्वर हुनुहुन्छ वा जुटाइदिने परमेश्वर। यसपछि निम्न पदहरूमा हामी देख्छौ, परमेश्वर अब्राहमसँग आफ्नो प्रतिज्ञाको पुनः स्थिर गर्नुहुन्छ, पक्का गर्नुहुन्छ, निश्चयता गर्नुहुन्छ। पद 15-16 भनिएको छ, परमप्रभुका दूतले दोस्रो पल्ट स्वर्गीयबाट अब्राहमलाई कराएर भने, परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएको छु कि तैले त्यो काम गरेकोले र तेरो छोरो अर्थात तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले म निश्चय नै तलाई आशिष दिनेछु। यस घटनाबाट म के बुझ्छु भने परमेश्वर यो कुराको स्पष्ट पारिरहनु भएको छ कि विशाल खाल्डो वा गेपमा कुनै मानिस उभिन आवश्यक छ र सम्पूर्ण पापी मानिसलाई उद्धार गर्न सक्ने योग्य व्यक्ति उभिन आवश्यक छ, किनकि पापले गर्दा मानिस र परमेश्वर बीच महान अन्तर वा खाडल वा ग्याप आउन पुग्यो। यही नै पाठ यस अध्यायमा हामीलाई सिकाइएको छ। अब्राहमले भने कि परमेश्वर स्वयं नै थुमा जुटाइदिनुहुनेछ अनि उसले बलिदान गर्न त्यहाँ भेडा पाए, तर परमेश्वरले 1900 वर्षपछि ख्रिष्टमा थुमा जुटाइदिनुभयो। परमेश्वरले बलि गर्न लागेको अब्राहमको हात रोक्नुभयो किनभने यो गलत कुरा थियो। परमेश्वरले अब्राहमको पुत्र बाँकी राख्नुभयो इसाकलाई, तर परमेश्वरले आफ्नो पुत्रलाई बाँकी राख्नु भएन। तर हामी सबैको पापको उद्धारको लागि सित्तैमा मर्नलाई दिनुभयो। 17-18 पदमा भनिएको छ, तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवा सर म तुल्याउनेछु। तेरा सन्तानले आफ्ना शत्रुहरूका सरहरू कब्जा गर्नेछन्। तेरा सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन् किनकि तैले मेरो वचन पालन गरिस्। कुन सन्तानको बारेमा परमेश्वर यहाँ बोलिरहनु भएको छ? यदि तपाई गलातीको पत्र 3:16 पदमा पढ्नुहुन्छ भने यो थाहा पाउनुहुनेछ कि ती सन्तानको अर्थ के हो। अब अब्राहमलाई र उनका वंशलाई सुप्रतिज्ञाहरू बोलिएको हो। वंशहरूलाई भनी धेरै जनालाई होइन, तर एकै जनालाई, तेरो वंशलाई जो ख्रिष्ट हुनुहुन्छ। यसरी यस उत्पत्तिमा उल्लेखित सन्तानको बाइबल स्वयंको अर्थ खुलाइछ। यसपछि हामी पद 19-20 देख्छौ, त्यसपछि अब्राहम आफ्ना कमाराहरू कहाँ फर्केर आए र तिनीहरू उठेर बेर्सेवासम्म सँगसँगै गए र अब्राम बेर्सेवामा बसोबास गरे। केही बेरपछि मिल्काले पनि तपाईँका भाइ नहोरबाट छोराहरू जन्माइन् भन्ने कुरा अब्रामले सुने। त्यसपछि बाँकी पदहरूले अब्रामको परिवारको केही झलक दिन्छ। अब्रामले आफ्नो दाजु नहोरलाई हारानको देशमा नै छोडिराखेथे। तिनको लाइन, तिनको वंश शास्त्रमा उल्लेख हुने छैन, तर यसले केही समयपछि अब्रामको वंशलाई नाङ्नेछ। यसपछि झट्टै हामी उत्पत्ति 23 अध्याय पनि हेरिहालौं। यहाँ हामी देख्छौ साराको मृत्यु र अब्रामले तिनको शरीरलाई पूर्णलाई चिहान किन्छन्, अर्थात मकपेलाको ओडार। उत्पत्ति 23 अध्याय 1-2 पदमा हामी पढ्छौ, सारा 127 वर्षसम्म बाँचिन्। सारा कनान देशको किरियत अर्बा अर्थात हेब्रोनमा मरिन्। अब्राम साराको निम्ति शोक र विलाप गर्न त्यहाँ गए। यो कुराको ध्यान राख्नुहोस् कि साराको उमेर 127 वर्ष भएको थियो जब तिनी मरिन्। तिनी 90 वर्षको हुँदा इसाकलाई जन्माए। यही तथ्यलाई लिएर म विचार गर्छु कि सारा मरेको बेला इसाक हुन सक्छ 37 वर्षका थिए। हामीलाई भनिएको छ कि सारा क्रियतबामा मरिन्, जुन हेब्रोन हो। अब्रामले चिहानको लागि जमिन किन्नु पर्यो, जुन जमिन परमेश्वरले तिनलाई दिनुभएको थियो। किन कहीँ कतै लगेर सारालाई पुरेनन् तिनले? यो यसकारणले कि तिनीहरूको भविष्यको आशा त्यसै मुलुकमा छ। निम्न पदहरूमा हामी शोक र चिहानको बन्दोबस्त देख्छौ। 23 अध्यायको 3-4 पदमा हामी पढ्छौ, अब्राम लाश भएको ठाउँबाट उठे र हित्तीहरूलाई यसो भने, तपाईहरूका बीचमा म एक प्रवासी भएर बसेको छु। यस लासलाई गाड्न चिहानको लागि कुनै जमिन मलाई बेच्नुहोस्। अब्राम स्वयंलाई परमेश्वरले तिनलाई दिन दिने प्रतिज्ञा गर्नुभएको मुलुकमा प्रवासी र परदेशी भन्छन्। अनि 5-6 पदमा भन्छन्, हित्तीहरूले अब्रामलाई भने, हे प्रभु सुन्नुहोस्, तपाई हामीहरूमध्ये एक शक्तिशाली शासक हुनुहुन्छ। हाम्रो चिहान मध्ये सबैभन्दा असल चाहिँ छानेर लास गाड्नुहोस्। हामी मध्ये कसैले पनि आफ्नो चिहानको लास गाड्नलाई तपाईलाई दिन इन्कार गर्ने छैन। त्यस मुलुकमा रहने हेत वंशीहरूले अब्रामलाई उदार चितले सहायता गरे र तिनीहरूले अब्रामलाई भने, तपाईँ जहाँ मन पराउनुहुन्छ त्यहाँ नै आफ्नो श्रीमतीलाई राख्न सक्नुहुन्छ वा श्रीमतीको लागि चिहान खन्न सक्नुहुन्छ। हामी तपाईलाई जुनै स्थान पनि दिन तयारी छौं र खुशी छौं। मित्र, अब्रामले महान प्रभाव बनाएका थिए। तिनीहरूले उसलाई शक्तिशाली शासक भन्छन्। यस व्यक्तिको प्रभाव केही कामको लागि गनी। अनि 7-9 पदमा हामी पढ्छौ, तब अब्राम उठेर तिनीहरूका अघि निहुरेर दण्डवत गरे। तिनले तिनीहरूलाई यसो भने, यदि मैले यो लास गाड्ने तपाईहरूको मंजूरी छ भने मेरो कुरा सुन्नुहोस् र सोहोरका छोरा एप्रोनसित मेरो निम्ति यो विन्ती गरिदिनुहोस् कि उनले आफ्नो निजी मकपेलाको ओडार मलाई बेचुन्। त्यो उनका खेतको छेवैमा छ। त्यसको पूरा दाममा तपाईहरूकै बीचमा एउटा गाड्ने ठाउँको निम्ति उनले त्यो जग्गा मेरो अधिकारमा दिउन्। मकपेलाको ओडार अब्रामले चुने, तर तिनी यसलाई किन्न चाहन्थे। तिनी केही चिज सित्तैमा लिएको चाहँदैनथे वा सित्तैमा दिएको चाहँदैनथे। अर्को शब्दमा, जबसम्म परमेश्वर तिनलाई त्यो मुलुक दिनुहुन्न, तिनलाई के आवश्यक पर्दछ तिनी किन्नेछन्। यसरी तिनले वास्तवमा चिहान किने। फेरि म एउटा प्रश्न सोध्छु, किन अब्रामले सारालाई पूर्ण अरू कुनै जग्गातिर लगेनन् त? तिनले यहाँ पुर्यो किनभने यो प्रतिज्ञाको मुलुक थियो र भविष्यको आशा यहाँ छ तिनीहरूको निम्ति। यदि तपाईँ बाइबल राम्ररी अध्ययन गर्नुहुन्छ भने तपाईँ यो कुरा थाहा पाउनुहुनेछ कि यहाँ दुई महान आशाहरू र दुई महान उद्देश्यहरू जुन परमेश्वरसँग छ त्यो देख्नुहुन्छ। उहाँसँग संसारिक उद्देश्य छ र उहाँसँग स्वर्गीय उद्देश्य छ। उहाँसँग संसारिक उद्देश्य छ, यसको मतलब तपाईँ र म रहेको पृथ्वी संसार अनन्तकालतिर गइरहेको छ। यो नयाँ तरिकामा रचना हुन गइरहेको छ। नयाँ सृष्टि अर्थात नयाँ पृथ्वी र नयाँ स्वर्गीय हुनेछ। तर त्यहाँ पृथ्वी पनि हुनेछ जहाँ अनन्तकालभरि मानिसहरूको बसोबास हुनेछ। यही नै प्रतिज्ञा परमेश्वरले अब्रामलाई र तिनका पछिका पीढ़ीलाई दिनुभयो। परमेश्वर आफ्नो योजनाको काम सिध्याउन भएपछि तपाईँ र म रहेको यो गन्दगीको भ्रष्ट पृथ्वीलाई पुनर्रचना गर्नुहुनेछ नयाँ तरिकामा पवित्र धर्मशास्त्र बाइबल अनुसार, मतलब यसलाई पवित्र शुद्ध गर्नुहुनेछ र सुन्दर तरिकाले फेरि बनाउनुहुनेछ अनि नयाँ पृथ्वी अनन्तकालतिर प्रवेश गर्नेछ जहाँ मानिसहरू अनन्तकालभरि बसोबास गर्नेछन्। यही नै अब्राहमको आशा थियो। अब्राहम त्यस मुलुकमा चिहान किन्न चाहन्थे किनकि जब पुनरुत्थान हुनेछ तिनी र सारा त्यस मुलुकमा ब्यौतर्न सकुन्। तिनलाई थाहा थिएन कि तिनको पछि कति संख्या आइरहेका थिए, तर त्यहाँ साँच्ची नै लाखौं मृत्युबाट ब्यौतर्न गइरहेका छन्। त्यही नै तिनीहरूको आशा हो, यो संसारिक आशा हो। तर नयाँ नियममा विश्वासीहरूको निम्ति परमेश्वरको अर्को योजना छ, त्यो स्वर्गीय योजना। प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, जो पुरानो नियममा सिकाइएका थिए, जससँग पुरानो नियमको ज्ञान थियो र पुरानो नियममा सिकाएको आशाको बारेमा ज्ञान थियो, युहन्ना 14:1-3 पदमा, तिमीहरूको हृदय विचलित नहोस्, तिमीहरू परमेश्वरलाई विश्वास गर्छौ, मलाई पनि विश्वास गर। मेरो पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्, त्यसो नभए म तिमीहरूलाई भने थिइन, किनकि म तिमीहरूको निम्ति ठाउँ तयार पार्न जान्छु। यदि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारे भने म फेरि आउँछु र म तिमीहरूलाई म कहाँ लैजानेछु र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुन्छौ। उहाँ नयाँ यरुसलेमको बारेमा यहाँ कुरा गरिरहनु भएको छ, जुन उहाँ आज तयार पारिरहनु भएको छ। अनि यही नै एक स्थान हो जहाँ मण्डली जाँदछ वा विश्वासीहरू जाँदछन्। नयाँ यरुसलेम मण्डलीको अनन्तकालीन वासस्थान हो। यो शिक्षा चेलाहरूको निम्ति एकदम नयाँ थियो अनि मलाई पनि डर लागिरहेको छ कि आज धेरै विश्वासीहरूको निम्ति पनि यो नयाँ शिक्षा भइरहेको छ। परमेश्वरले कहिले पनि अब्राहमलाई म तँलाई पृथ्वीबाट स्वर्गीयमा लान्छु भन्नुभएन, बरु उहाँ तिनलाई निरन्तर पटक पटक यो भन्नुहुन्थ्यो, म तँलाई यो देश त्यो मुलुक दिनेछु। अब्राहमले परमेश्वरलाई विश्वास गरे र त्यही नै कारण तिनी सारालाई त्यहाँ नै पूर्ण चाहन्थे, गाड्न चाहन्थे। अनि यो स्थान तिनको पनि शरीर पूर्ण स्थान भयो। पछिबाट तिनले त्यहाँ नै पुरिन मन गरे अनि त्यहाँ नै तिनलाई पुरिए। मलाई आशा छ कि किन अब्राहमलाई यो स्थान चिहानको लागि अति नै महत्वपूर्णको छ भन्ने कुरा अहिले थाहा पाउनुभयो। अब्राहम अहिले ओडार किन्छन्। अहिले लेनदेनको बारेमा ध्यान दिनुहोस्। पद 10-12 भनिएको छ, त्यस बेला एप्रोन हित्तीहरूका माझमा बसिरहेका थिए र जतिजना उनको शहरको ढोकाको अगाडि आएका थिए ती सबैले सुन्ने गरी हित्ती एप्रोनले अब्राहमलाई भने, होइन मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्, म तपाईंलाई त्यो खेत र त्यसमा भएको ओडार पनि दिन्छु, मेरा मानिसहरूकै सामुने त्यो म तपाईंलाई दिन्छु, तपाई आफ्नो मरेकी स्त्रीलाई त्यहाँ गाड्नुहोस्। अब्राहमले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत गरे। हेर्नुहोस् त, मानिसहरू तिनीप्रति कति धेरै उद्धारचितका थिए, विशेष गरी एप्रोन हित्ती। अनि 13-16 पदमा हामी पढ्छौं, अनि तिनले त्यस ठाउँमा मानिसहरूले सुन्ने गरी एप्रोनलाई भने, तपाईँको मंजूरी भए सुन्नुहोस्, म त्यस जग्गाको दाम दिनेछु, त्यो तपाईँले स्वीकार्नु पर्छ र स्वीकार गर्नुहोस् र त्यहाँ म यो लास गाड्न पाऊ। एप्रोनले अब्राहमलाई भने, हे मेरा प्रभु, मेरा कुरा सुन्नुहोस्, जग्गाको दाम त चाँदीका 400 सिक्का हो, तर मेरो र तपाईँको बीचमा त्यो के हो र लासलाई तपाईँ गाड्नुहोस्। अब्राहमले एप्रोनको कुरा मंजूर गरे र तिनले एप्रोनलाई हित्तीहरूका सामुने उनले भने बमोजिम व्यापारीहरूमा जुन तौल प्रचलित थियो त्यही अनुसार चाँदीका 400 सिक्का जोखी जोखीकन उनलाई दिए। अनि 17-18 भनिएको छ, यसरी मकपेलामा मम्रे नेरको एप्रोनको खेत र त्यसभित्र भएका ओडार र रूखहरू समेत एप्रेनले त्यस शहरका ढोकाको अगाडि आएकाहरू हित्तीहरू सबैका सामु अब्राहमको अधिकारमा दिए। यसपछि साराको लास गाडेको घटना हामी देख्छौं। 19-20 पदमा, त्यसपछि अब्राहमले आफ्ना स्वास्नी सारालाई कनान देशमा मम्रे नेरको अर्थात हेब्रोनमा भएको मकपेलाका खेतको ओडारमा गाडे। यसरी त्यो खेत र त्यसमा भएको ओडार समेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहमको अधिकारमा पक्कासँग दर्ता भयो। यसरी हामी साराको शरीरको अन्तको कथा देख्छौ। तिनी आफ्नो प्रिय पति अब्राहमबाट 127 वर्षको उमेरमा विदा लिएर यस संसारबाट गइसकेकी छिन्। अनि केही समयपछि अब्राहम पनि विदा लिएर जानेछ। तर तिनीहरू विश्वासका जनहरू थिए, परमेश्वरका भक्तहरू थिए, तिनीहरू धर्मी व्यक्तिहरू थिए। यद्यपि मानिस भएको नाताले धेरैपल्ट विश्वासको हिँडाइमा लडे पनि, पतित भए पनि, फेरि तिनीहरू उही लडेको ठाउँमै लोटेकै अवस्थामा रहेनन्। फेरि त्यहाँबाट उठेर परमेश्वरसँग र उहाँको आज्ञा अनुसार हिँड्न कोशिश गरे र हिँडे। अनि म विश्वास गर्छु तिनीहरूले पाउलसँगै अन्तमा यो भन्न सके, मैले उक्तम लडन त लडेको छु, मैले दौड़ सिद्ध्याएको छु, विश्वासलाई बचाइराखेको छु। मित्र, आज हाम्रो जीवनको दौड़ कस्तो छ? हाम्रो विश्वासको दौड़ कस्तो छ? आज याद राखौं।
यहाँहरूको माझमा खुशीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।